فلما بلغ معه السعی، پھر جب وہ پہنچا اس کے ساتھ دوڑ دھوپ کی عمر کو. اب یہ کون سی عمر تھی؟ بعض کہتے ہیں کہ اسماعیل علیہ السلام 13 سال کے تھے اس وقت، بعض کہتے ہیں جب بھاگ دوڑ کی عمر ہو گئی، پہاڑ تک بھاگ کے جا سکتے تھے اسماعیل علیہ السلام، تو اس وقت کی یہ بات کی جا رہی ہے. باہر کیف، یعنی اتنی عمر تھی کہ بھاگنے دوڑنے، باپ کے ساتھ بھاگنے دوڑنے شروع ہو گئے ہوئے تھے. اس سے یہ بھی پتہ چلتا ہے کہ دیکھیں یہ عمر ایسی ہوتی ہے، اگر واقعی 13 کی ایج تھی یا ایک 8-9 سال کا بھی بچہ ہو، تو ایک ساتھ ماں باپ کے کچھ تھوڑی ہیلپ کرنے لگتا ہے. بالکل چھوٹا بچہ ہوتا ہے تو وہ بالکل ڈیپینڈنٹ ہوتا ہے ہر وقت ماں باپ پہ، لیکن جو کچھ اس ایج کا ہوتا ہے تو ماں باپ بھی ایکسپیکٹ کرنے لگتے ہیں کہ اب یہ میرے ساتھ کچھ کام کرائے گا، یہ میرے ساتھ کچھ ہاتھ بٹائے گا. ایسے میں جس وقت یہ عمر آ گئی، اس وقت ابراہیم علیہ السلام نے خواب دیکھا. قال یا بنیا، کہا اے میرے پیارے بیٹے، انی اور فی المنام، میں نے دیکھا ہے اپنی نیند میں، انی اذبحک، کہ میں تجھے ذبح کروں، یعنی میں نے اپنے خواب میں دیکھا کہ میں تجھے ذبح کروں. فانظر ماذا ترى، تم دیکھو کہ تم کیا کہتے ہو. پھر یعنی کیا مطلب ہے کہ خواب میں اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو دکھایا کہ آپ ذبح کر رہے ہیں. کیا خواب میں کسی کو ایسی بات آ جانا تو کیا اس کو وہی کام کر لینا چاہیے؟ دیکھیں عام لوگوں کے خواب میں اور ایک نبی کے خواب میں فرق ہوتا ہے. یہاں سے یہ دلیل ملتی ہے کہ نبی کا خواب بھی وہی ہوتا ہے، کیونکہ ابراہیم علیہ السلام کے پاس کوئی فرشتہ نہیں آیا تھا یہ بات کہنے کے لیے، بلکہ ابراہیم علیہ السلام نے صرف خواب میں یہ دیکھا تھا تو عمل کرنے چل پڑے. تو خواب میں اس کا مطلب کیا، ہر ایک کو ایسے کرنا چاہیے کہ اس اللہ تعالیٰ معاف فرمائے. ایک دفعہ میں نے، کیونکہ اس سے یہ بات آپ کو خاص طور پہ کہہ رہی ہوں، ایک خبروں میں ایک دیکھا تھا کہ ایک آدمی نے کہا جی مجھے خواب آیا تھا کہ میں اپنے بیٹے کو ذبح کر دوں، تو میں نے لے جا کے ذبح کر دی. وہ خدا کے بندے جو عام لوگ ہیں ان کو تھوڑی شیطان آ کے خواب میں یہ کہہ رہا ہوگا. تو جو نبی کا خواب ہوتا ہے یاد رکھیں، وہ وحی ہوتی ہے، وہ شیطان کی طرف سے نہیں ہوتا. اور یہ بات اسماعیل علیہ السلام بھی جانتے تھے. اب ان سے جب ابراہیم علیہ السلام یہ پوچھ رہے ہیں کہ میں اس طرح سے خواب میں میں نے دیکھا ہے، ماں ذات ترا کا مطلب یہ نہیں ہے کہ میں تم سے مشورہ لے رہا ہوں کہ تم کیا کہتے ہو، اگر تو تم کہتے ہو تو پھر عمل کیا جائے ورنہ نہ کیا جائے، نہیں، بلکہ اس میں یہ تھا کہ ان کو بھی ایک طرح سے انفارم کرنا تھا تاکہ وہ بھی اس میں ساتھ شامل ہو جائیں، بیٹے کو بھی فیصلہ کرنا بھی سکھایا اور ان کے اوپر چھوڑا. ایسے کرنا چاہیے بچوں کے اوپر، ان کو سے کوئی بات ایسے پوچھنی چاہیے اور ان کے اوپر فیصلہ چھوڑنا چاہیے کہ اب آپ کیا کرتے ہو، تاکہ ان کو ڈیسیجن میکنگ کرنی آئے. وہ کل کو انہیں خاندان چلانے ہوتے ہیں، سارا وقت یہ نہیں کرنا کہ بس ہم نے کرنا، نہیں، یہ چیزیں ہیں، دو چوائسز ہیں، آپ بتاؤ آپ اس میں سے کیا لوگے. اسی طرح ہم یہ دیکھتے ہیں کہ ابراہیم علیہ السلام نے یہ نہیں کیا کہ اٹھے اور بیٹے کو پکڑا، باندھ دیا اور گھسیٹتے ہوئے لے گئے اور انہوں نے کہا اب میں تو ذبح کرنا ہے اس کو، بس مجھے خواب آ گیا. یہ بھی تو ہو سکتا تھا نا، جیسے ہم کرتے ہیں کہ بس تھوپ دیتے ہیں سر کے اوپر کہ بس اس طرح سے ہے. نہیں، مینٹلی تیار کرنا دوسرے کو یہ بہت ضروری ہے. دیکھیں پہلے انہوں نے ان کی تربیت ایسی کی تھی کہ اللہ کی محبت اتنی ڈالی تھی، تو تب اب وہ بھی ان کو پتا ہے کہ میرا بیٹا کیا کہے گا آگے. قالا، اب بیٹے نے کیا کہا، یہاں سے آپ کو پتا چلے گا کہ بیٹا کتنا تحمل والا تھا، کتنا حوصلے والا بیٹا تھا. کیونکہ یہ جواب دینا جو ہے نا، یہ کسی انسان عام بندے کی بات نہیں ہے. یا ابا تفعل ما تؤمر، اے ابا جان آپ ایسے ہی کریں جیسے آپ کو حکم دیا گیا. حکم دیا گیا یعنی کس نے حکم دیا، یعنی اس کا مطلب بیٹے کو پتا ہے کہ خواب وہی ہے، یہ اللہ کا حکم ہے. ماں تو عمر، ورنہ کوئی فرشتہ تو اترا نہیں تھا، حکم لے کر آیا نہیں تھا اللہ کا. تو بیٹا، یعنی بیٹے کے علم کا بھی اس میں پتا چلتا ہے کہ ان کو کتنی یہ بات کی سمجھ تھی. اللہ اکبر. ستجدنی انشاء اللہ من الصابرین، आप पाएंगे मुझको अगर अल्लाह ने चाहा। मीना साबिरीन। अच्छा अब ये भी तो हो सकता था, सजदाजी दुनी मीना साबिरीन, आप पाएंगे मुझे सबर करने वाला, मैं बिल्कुल सबर करके दिखाऊंगा आपको। नहीं नहीं नहीं, नहीं। फरमाया इंशाअल्लाह, क्यों? इसलिए कि इंसान कभी भी अपने जोरे बाजू पे भरोसा ना करे, कभी ये ना सोचे नहीं जी मैं बड़ी चीज हूं, मैं तो खुद करके दिखाऊंगी, मैं आप देखना तो सही भी मैं करती कैसा हूं काम। नहीं, कोई यहाँ पे फखर नहीं है, कोई यहाँ पे खुद पसंदी नहीं है, जरा सी भी नहीं है, इंतहाई दर्जे की आजी है अगर अल्लाह ने चाहा, क्योंकि ये काम तो बड़ा मुश्किल है। अगर अल्लाह ने चाहा, मेरा अपने ऊपर एतमाद नहीं है कि मैं बुलंद दावे करना शुरू कर दूं जिनमें कोई गरूर हो, कोई तकब्बुर हो। देखिए अगर कोई ऐसी बात कहनी भी जरूरत पड़ भी जाए ना, तो अल्फाज में इस तरह का होना चाहिए कि अपने ऊपर नहीं है भरोसा, अल्लाह के ऊपर भरोसे का इजहार होना चाहिए, आजी होनी चाहिए। अब जैसे मसलन को कोई आपको कहे, मिसाल के तौर पर, आप कैसे इतना काम कर लेती हैं, आप कैसे वो कर लेती हैं, आप कहे नहीं नहीं बस मेरे अंदर तो बचपन से ये क्वालिटी थी, मैं तो हमेशा से ऐसे थी, मेरी तो अम्मी भी मुझे ये कहा करती थी, मैं तो इस तरह से करती थी बस मैं, और आप भी आप देखना मैं कैसे करके दिखाती हूँ। ये नहीं तरीका होता, अल्लाह ताला है जो कराने वाला है। देखें क्या इंसान के अंदर कोई ताकत है कुछ करने की, क्या है कोई ताकत? एक सर में दर्द हो जाए तो हम सर पकड़ के बैठ जाते हैं, हमारे अंदर तो इतनी भी ताकत नहीं होती। बुखार हो जाए तो बाथरूम तक जाने की ताकत नहीं, करके दिखाओ ना। अब बहुत बड़ी चीज हो तो करके दिखाओ। जरा सी कोई परेशानी हो जाए तो हमसे कोई जहन कहीं लगता ही नहीं। तो ये सिर्फ और सिर्फ मेरे अल्लाह की तौफीक होती है कोई काम कोई कुछ कर सके, कोई कोई चाहे छोटा हो चाहे बड़ा हो, यानी कि बड़े बड़े काम, छोटे काम भी, कोई किसी किस्म का भी काम भी इंसान की अपनी ताकत नहीं है जब तक अल्लाह पाक तौफीक ना दे। तो इसलिए ये बहुत बड़ी बड़ी डींगे मारने की जरूरत नहीं होती कि कोई आपसे पूछ ले आप कैसे करती हैं, आप कैसे मैनेज करती हैं अपने वक्त को, या हाँ जी मैं तो पता नहीं क्या चीज़ हूँ, मैं तो बहुत बड़ी, मैं तो क्या लायक चीज, मैं तो हमेशा से ही ऐसी हुआ करती थी, मैं बड़ी डिसिप्लिन थी अपने, ये अपने मुंह मियां मिट्ठू बनना ना, ये कोई अच्छी बात नहीं होती। एक तो ये बात है, दूसरी नंबर टू बात है कि आप और मैं हैं क्या चीजें, क्या हैं हमारी ताकतें, क्या है हम, पल पल में तो हमें रियलाइज होता है कि अल्लाह वाकई मैं क्या चीज हूं, मैं तो कुछ भी नहीं हूं, अल्लाह तू चाहे तो मुझे इस तरह बिठा के रख दे। कभी आपका टाइम ऐसा किसी चीज के अंदर जाया होता है, आप कहीं जाते हैं एक मिनट का काम होता है, चार घंटे वहां पे आपके जाया हो जाते हैं, तब आपको रियलाइज होता है कि अल्लाह मैं क्या, मैं तो कुछ करना भी चाहूं मैं कहाँ कर सकती हूँ, ये तो तू ही तौफीक दे तो तू कैसे कामों को समेट दे और करा ले, हमारी क्या तौफीक है। आपके ऊपर कोई चीजों का बर्डन इतना आ जाता है, कोई इस तरह का आपके ऊपर जिम्मेदारी आ जाती है, आप नहीं कर पाते, तो अल्लाह दिखाता है ना उस वक्त ये तुम अपने आप को बड़ी चीज समझते हो, करके दिखाओ। इसलिए कभी भी ऐसे ना करें, कभी भी ये शेखियां मारना, ये अपना बस अब आप देखना तो सही मैं करती क्या हूं, बस अब आपको पता लग जाएगा कि मैं भी क्या कहा, कौन से हम कारनामे अपनी जोरे बाजू से कर सकते हैं। देखें इस्माइल अलैहिस्सलाम को, इतने प्यारे बच्चे होके, इतने साले होके भी ये नहीं फरमा रहे बस आप देखना मैं कितना सबर वाला, अब आपको पता लग जाएगा, आप मुझे आजमा के तो देखें, ये नहीं है कुछ भी, इंशाल्लाह अगर अल्लाह ने चाहा। सुभान अल्लाह कैसे लोग हैं, कितनी कितनी प्यारी क्वालिटीज हैं, बातों में भी देखें पता चलता है कि वाकई ये कितने सुलझे हुए हैं। और ये बात जो वो फरमा रहे हैं ये कोई अल्लाह अकबर, ये कोई होमवर्क करने की, कोई टेस्ट देने की, कोई इस तरह की बात नहीं है, ये क्या वो फरमा रहे हैं खुद सोचें कि यानी मुझे लिटा के जैसे एक जानवर को ज़िबा किया जाता है, जैसे उसकी गर्दन पे छुरी चलाई जाती है, मैं वो उस तरह से छुरी चलवाने के लिए तैयार हूं। यानी ये कोई छोटी बात है, ये कोई ये बात नहीं कि अच्छा बेटा जाओ जाके बाहर से ये काम करो, हाँ इंशाल्लाह मैं कर लूंगा, नहीं, ये सोचे तो सही कि कितनी बड़ी चीज की वो कमिटमेंट कर रहे हैं। और उसमें भी यानी ये वो वाकया जिसकी मिसाल दुनिया की तारीख में कहीं नहीं मिलती है, दुनिया की हिस्ट्री में कभी ऐसी मिसाल नहीं मिलती कि इस तरह की आजमाइश किसी के ऊपर आई हो और किसी बच्चे ने ऐसे कहा हो। अब यहाँ पे ये फैसला करना ही बड़ा मुश्किल है कि बड़ी आजमाइश थी किसकी, इब्राहिम अलैहिस्सलाम की या इस्माइल अलैहिस्सलाम की। इन दोनों बाप बेटे को देखें ना, और फिर जरा हम अपने आप को भी देखें। मैं तो खुद अपने आप को रख के कर रही थी कि इब्राहिम अलैहिस्सलाम की जगह हूँ तो कर सकती हूँ ये काम, इस्माइल अलैहिस्सलाम की जगह हूँ तो कर सकती हूँ ये काम। दोनों में जवाब था नहीं, दोनों ही के इम्तिहान इतना मुश्किल है, इतना ये मुश्किल इम्तिहान है कि नहीं दोनों की जगह पे अपने आप को रखें तो लगता है नहीं ये नहीं हम कर सकते। और देखें इब्राहिम अलैहिस्सलाम के भी कोई 10 बेटे नहीं थे, 10 भी बेटे हों तो अपना बेटा नहीं कुर्बान किया जाता, इकलौता बेटा है और वो भी फरमा बरदार नेक बेटा। अल्लाह अकबर। बास तफासीर में आता है कि इनको जब ये लेकर अपने बेटे को गए तो शैतान ने 3 मर्तबा इनको बहकाया, हर दफा इब्राहिम अलैहिस्सलाम ने उसको 7 कंकरियां मारी थी। तो आज तक मीना के 3 जवरात पे इसी महबूब अमल की याद में कंकरियां मारी जाती हैं। तो फलम्मा अस्लमा, फिर जब दोनों मुती हो गए यानी दोनों इस काम को करने के ऊपर बिल्कुल अंजाम देने के लिए रेडी हो गए। इस्लाम का मतलब यहाँ पे समझ आ रही है ना, यहाँ पे पता चलता है इस्लाम का मतलब क्या है। इस्लाम का मतलब सिर्फ ये नहीं है कि मेरा नाम फातिमा हो, आयशा हो, ये हफ्सा हो, ये मेरा नाम हो तो मैं बस मुस्लिम हूँ। इस्लाम का मतलब ये है कि गैर मशरूत तौर पर अनकंडीशनली इंसान सबमिट करे अल्लाह के आगे। यानी कि तू मेरा ये ख्याल करेगा तो फिर मैं करूँगा ना, और तूने मुझे क्या दिया है तो फिर मैं करूँ। अच्छा फिर ये मेरे साथ क्यों हुआ मसला, अब ये मेरा साथ मसला हो गया तो फिर अब मैं क्यों तेरी इबादत करूँ, मैं क्यों तेरी बात सुनूँ। ये नहीं है, कंडीशंस नहीं है इसमें कोई, अनकंडीशनली सबमिट कर देना। इब्राहिम अलैहिस्सलाम कहीं ये कहते हुए नजर नहीं आ रहे, अल्लाह मैं तो बड़ा दुखी हो गया, मैंने अपना घर बार छोड़ा, अपना खानदान छोड़ा, एक बेटा तूने दिया ही दिया मुझे तो अब वो भी छीन लेगा। यहाँ पे तो ये हाल होता है कि बाज लोगों के घर में देखते हैं अल्लाह ताला माफ फरमाए, अल्लाह हर तकलीफ और दुख से महफूज रखे, कि एक के बाद दूसरी अगर फौतगी हो जाए तो कहते हैं हाँ ये हमारा तो घर ही देख लिया, हमारा तो ये हो गया, हमें तो अल्लाह बस एक ले लिया था, तूने दूसरा भी हमारे साथ ऐसा कर दिया, क्यों तूने कर दिया, तूने हमारे साथ इतनी ज़्यादा बातें होती, इतनी ज़्यादा गिले शिकवे होते हैं, इतनी अल्लाह से शिकायतें होती हैं। और इधर देख लें अल्लाह ताला ने ऐसे ही नहीं फरमाया इस काल अलहू रब्बू असलम काल असलम तो रबिल आलमीन, कि जब अल्लाह ताला ने उनको फरमाया मान जाओ उन्होंने फरमाया मैं मान गया, सबमिट कर दो, सबमिट कर दी। ना कोई सेकंड थॉट, ना कोई ये कि मैं मशवरा कर लूं, बीवी से मशवरा कर लूं, लोगों से मशवरा कर लूं, कौन क्या कहता है वो देख लूं, सोच लूं, कुछ सोच समझ के करना चाहिए काम, ऐसे थोड़ी मैं उठ के कर लूंगा कि जो हुक्म आया फौरन कर लिया, नहीं मैं तो नहीं, मैं तो सोचूंगा। इस तरह की कोई बात यहाँ पे है ही नहीं, ना कोई अपनी अकल का इस्तेमाल करना कि मेरी अकल क्या कह रही, कोई लॉजिक दे रही, अल्लाह का हुक्म आया सर झुका दिया, ये है जो अल्लाह को मतलूब होता है। ऐसे ही नहीं ये लोग इतने बड़े मकाम पे पहुंच गए। हम जब दुआ करते हैं ना ये दिन सिरातल मुस्तकीम सिरातल लदीना अनअमता अलैहिम, अल्लाह उन लोगों के रास्ते पर हमें चला जिन पे तूने इनाम फरमाया, ये इनाम याफ्ता लोग हैं। फिर इनकी कुर्बानियां भी देखें कैसी हैं, ठीक है इनको इनाम मिले लेकिन पीछे देखें कि इन्होंने भी सबमिशन का हक अदा कर दिया। हम कितनी दफा अल्लाह के हुक्म के ऊपर कहते हैं समय ना वाताना, अल्लाह का हुक्म आ गया बस मैंने मान लिया, कितनी दफा ये होता है, और कितनी दफा ये होता है कि अभी सोचेंगे, अभी देखेंगे, देखते हैं क्या करते हैं, अभी बूढ़े हो जाए फिर करेंगे, अभी शादी हो जाए फिर करेंगे, अभी जॉब हो जाए फिर करेंगे, अभी बच्चे बड़े हो जाए फिर करेंगे।
अम्मी से पूछेंगे, हस्बैंड से पूछेंगे, भाई से पूछेंगे, मशवरा करेंगे, देखेंगे हालात क्या होते हैं, फिर सोचेंगे यहाँ पे कौन से हालात वो देख रहे हैं। और असलमा दोनों मुती हो गए, दोनों, सुभान अल्लाह,
अल्लाहु अकबर। और ये भी आता है कि जब इब्राहिम अलैहिस्सलाम ने ये इरादा किया था और शैतान इनके पास आया था, तो इनको तो शैतान ने इस वक्त आके सोचा कि अगर मैं इस वक्त इब्राहिम को और इनके घर वालों को ना बहका सका तो फिर कभी इनको नहीं बहका सकूंगा। तो ये इरादा करके वो मर्द की शक्ल में हजरत बीबी हाजरा के पास पहुंचा और कहने लगा, क्या तुम्हें पता है इब्राहिम तुम्हारे बेटे को कहाँ ले गए? माँ ने कहा, दोनों उस घाटी से लकड़ियां लेने गए। शैतान ने कहा, नहीं खुदा की कसम ऐसा नहीं है। इसका मतलब उनकी माँ को भी नहीं पता था इस्माइल अलैहिस्सलाम की, बल्कि इब्राहिम इस्माइल को जिबा करने ले गया है। अब माँ तो कोई और होती तो वो वावेला कर करके और वो हो जाती कि अच्छा पहले मुझे छोड़ के चले गए, अब मेरा एक ही सहारा, मेरा ये बेटा था, उसको मैंने कितनी मुश्किलों से पाला है, किस तरह उसके लिए भागी थी सफा और मरवा पे, कैसे तकलीफें काट काट के एक बच्चे को अकेले अकेले, हम तो कम्युनिटीज के अंदर रहते हैं तब भी किसी औरत के लिए अकेला बच्चे को पालना मुश्किल है, लेकिन एक बिल्कुल बियाबान में अकेले रहते हुए एक बच्चे को पालना किस कदर मुश्किल काम था, तो अब ये मेरा बेटा भी ले गए। तो माँ ने कहा, ऐसा नहीं हो सकता, वो तो बेटे से बहुत प्यार करते हैं और इनके दिल में बेटे की बड़ी मोहब्बत है। शैतान ने कहा, वो कहते हैं अल्लाह ने उनको इस्माइल को ज़िबा करने का हुक्म दिया। माँ ने कहा, अगर उनके रब ने ये हुक्म दिया तो हुक्म रब की इताअत करनी ही बेहतर है। शैतान यहाँ से मायूस होकर बेटे के पास पहुंचा, बेटा इस वक्त बाप के पीछे पीछे जा रहा था। शैतान ने उससे कहा, लड़के क्या तुम जानते हो तुम्हारा बाप तुम्हें कहाँ लेके जा रहा है? लड़के ने कहा, हम घर के लिए ईंधन की लकड़ियां उस घाटी से लेने जा रहे हैं। शैतान ने कहा, नहीं खुदा की कसम इसका मकसद ये नहीं, बल्कि वो तो तुम्हें ज़िबा करना चाहता है। लड़के ने कहा, क्यों? शैतान ने कहा, इसका ख्याल है कि इसके रब ने इसको इस बात का हुक्म दिया। लड़के ने कहा, ऐसा है तो इसको अपने रब के हुक्म की इताअत जरूर करनी चाहिए, मैं भी इस पे राजी हूँ। तो जब लड़के ने यानी इस्माइल अलैहिस्सलाम ने शैतान का मशवरा नहीं माना, तो तब शैतान ने इब्राहिम अलैहिस्सलाम की तरफ रुख किया और कहने लगा कि कहाँ जा रहे? उन्होंने कहा कि मैं एक काम के लिए घाटी में जाना चाहता हूँ। शैतान बोला, खुदा की कसम मुझे पता है कि तुम अपने बेटे को ज़िबा करने के लिए लेके जा रहे हो। इब्राहिम अलैहिस्सलाम उस वक्त पहचान गए कि ये शैतान है। बोले, दुश्मन खुदा मेरे पास से हट जा, मैं ज़रूर अपने रब के हुक्म पर अमल करूँगा। शैतान गज़बनाक होकर लौट गया और इब्राहिम अलैहिस्सलाम और उनके घर वालों के मामले में कभी भी कामयाब ना हो सका। अल्लाह ताला ने उनको महफूज रखा शैतान से भी। और ये भी बाज रिवायात में आते हैं, ये तफसीर मजहरी से मैं आपको बता रही हूँ, कि जब उनको ले जा रहे थे तो शैतान रोकने के लिए सामने आ गया, लेकिन आप आगे निकल गए। फिर जुमरा अकबा पे पहुंचा तो वहां पे भी शैतान सामने आया, तो फिर इन्होंने सात पत्थर उठा के उसको मारे थे। अल्लाह अकबर। तो इस तरह से शैतान ने तो हर तरह से बहकाया। और जब भी इंसान अल्लाह के हुक्मों पर अमल करने लगता है ना, बिलीव में छोटा हो या बड़ा, शैतान आके वसवसे जरूर डालता है। आप और नहीं कुछ तो सिर्फ एक रमज़ान के रोज़े रखने की बात देख लें, लोग किस तरह शिकायत करने लगते हैं। अब ये शैतान की डाले हुए वसवसे होते हैं ना, हाय गर्मी बहुत है, हाय ये बहुत है, हाय इस दफ़ा तो लंबे बहुत होंगे, हाय इस दफ़ा तो ऐसे हो जाएगा ऐसे। उसके बाद रमज़ान गुजर भी जाता है, ठीक ठाक गुजर जाता है, सब खैरियत रहती है, कोई ना फौत होता है रोज़े रख के, ना कोई बीमार हो जाता है रोजे रख के, ना कुछ भी नहीं होता। लेकिन उससे पहले ऐसे होता है कि जैसे पता नहीं रोजे ना आ गए क्या हो जाएगा। तो जब भी अल्लाह के हुक्मों पर अमल करने की बात आती है ना, शैतान उनको मुश्किल बना के दिखाता है, इतना परेशान करता है इंसान को कि पता नहीं तूने अगर ये कर लिया तो तेरा बनेगा क्या, पता नहीं तू जिंदा भी रह सकेगा नहीं, या मुसीबतों के पहाड़ तेरे ऊपर टूट जाएंगे, पता नहीं क्यामत ही आ जानी है, अगर तूने आज अपना सर कवर कर लिया तो पता नहीं क्या हो जाएगा। कितने तरह के वसवसे डालता है ना। अब जो जो जिस लेवल पे पहुंच जाता है, फिर उसके बाद पता चलता है कि नहीं ये तो कुछ भी नहीं था, मैं तो ऐसे ही डर रही थी, मैं तो इतनी परेशान खामखा ही थी। लेकिन जो जिसने अभी अमल नहीं किया होता, उसके लिए तो इतनी बड़ी चीज कर देता है उसको कि वो परेशानी के अंदर ही वो अमल के लिए कदम उठा ही नहीं पाता।
اس وقت ابراہیم علیہ السلام کی طرح کرنا چاہیے کہ شیطان کو اپنے ذہن سے اس کے وسواس کو جھٹک دینا چاہیے, اس کو دور کر دینا چاہیے اپنے سے. تو جب دونوں مطیع ہو گئے, وَتَلَّهُ لِلْجَبِينَ, اور گرا دیا اس کو پیشانی کے بل. اب آپ اس کو صرف پڑھنے کی حد تک نہیں, صرف اپنی آنکھوں کے سامنے ذرا ویژولائز کرنے کی کوشش کریں کہ کیا وہ وقت ہوگا جب دونوں باپ بیٹا گئے ہیں اور پھر اسماعیل علیہ السلام نے اپنے باپ سے فرمایا, ابا جان مجھے خوب اچھی طرح باندھ دے تاکہ میں زیادہ تڑپ نہ سکوں, اور اپنے کپڑوں کو بھی مجھ سے بچائیں, ایسا نہ ہو کہ ان پر میرے خون کے چھینٹے پڑ جائیں تو میرا ثواب گھٹ جائے, اور میری ماں خون دیکھے گی تو ان کو غم زیادہ ہوگا. اپنی چھری بھی تیز کر لیں اور میرے حلق پر ذرا جلدی جلدی پھیریے گا تاکہ آسانی سے میرا دم نکل جائے, کہ موت بڑی سخت چیز ہے نا, اور جب آپ میری ماں کے پاس جائیں تو ان کو میرا سلام کہنا, اور اگر آپ میرا قمیض میری ماں کے پاس لے جانا چاہیں تو لے جائیں, شاید اس سے ان کو کچھ تسلی ہو جائے. آپ سوچیں ذرا کہ ایک اکلوتا بیٹا اس کی زبان سے یہ الفاظ سن کے باپ کے دل پہ کیا گزری ہوگی. یہ وہ نہیں ہے کہ بیٹا اسکول میں فیل ہو گیا تو آئے کوئی رانج ہو رہا ہے, یہ وہ نہیں ہے کہ بچہ گر گیا کہیں اس کو چوٹ لگ گئی تو پھر ماں باپ کو رانج ہو رہا ہے, وہ نہیں ہے کہ بچہ بیمار ہو گیا تو ماں باپ پریشان ہے, یہ ہے کہ باپ نے ابھی چھری چلانی ہے بچے کی گردن پر اور بچہ یہ بات آگے سے کہہ رہا ہے. آپ حوصلہ باپ کا بھی دیکھیں اور بچے کا بھی دیکھیں, کوئی چھری چلانے کے لیے تیار ہے اور کوئی چلوانے کے لیے تیار ہے. دس از دا ایکسٹریم, ایکسٹریم جو اطاعت کی ایکسٹریم ہے نا آپ نے دیکھنی وہ یہ ہے. دیکھیے انسان بعض دفعہ اپنے اوپر بھی کاٹ جاتا ہے کہ چلو آگ ہی ہے یا کچھ ہے, چلو اس کے اندر گر بھی جائیں گے, چلو اللہ تعالیٰ اس کے بعد آگے اس میں شامل کرے گا صالحین میں اور کیا مرتبے ہوں گے. وہ بھی ایک مشکل بات ہے, وہ بھی ایک مشکل امتحان ہے جو کہ آگ میں ڈالا جانا تھا, لیکن جتنا یہ مشکل امتحان ہے نا, کیونکہ جو بھی ماں باپ اس بات کو سن رہے ہیں وہ جانتے ہیں اچھی طرح سے کہ اولاد کی محبت کیا چیز ہوتی ہے. اولاد کی تو خواہش کے اوپر چھری چلانا ماں باپ کے لیے مشکل ہوتا ہے کہ اولاد منہ سے کچھ نکال دے کہ آج مجھے یہ چاہیے تو ماں باپ کہتے ہیں اپنے آپ کو کاٹ کے بھی رکھ دیں تو ہم لے کر آئیں گے, چوری کرنی پڑے, حرام کھانا پڑے, کمانا پڑے, کچھ کرنا پڑے, آئے میرے بچے نے یہ خواہش ایک دفعہ کی ہے تو اس نے تو کبھی کچھ مانگا نہیں, تو میرا اتنا اچھا بچہ ہے, آج اس نے یہ بات مانگی میں کیسے نہ پوری کروں. ماں باپ بچے کی خواہشات پہ نہیں چھری چلا سکتے, کہاں دور کی بات ہے اس کی گردن پہ چھری چلانا. اور ہم سوچتے ہیں کہ پتہ نہیں ہم ہی زیادہ انسان ہیں یا ہمارے جذبات زیادہ ہیں, اور ان کے تو کوئی جذبات ہی نہیں تھے, وہ تو پتہ نہیں روبوٹس تھے. ایسی بات نہیں ہے, اللہ تعالیٰ نے فرمایا ہے کہ ان ھذا لہو البلاء المبین, آگے آ رہا ہے کہ یہ بہت بڑی آزمائش تھی, اٹ واز ناٹ ایزی, ایزی نہیں تھا. یہ مت سوچیں کہ وہ تو نبی تھے انہوں نے تو ایسے کرنا ہی تھا, نہیں وہ بھی انسان تو تھے نا. آپ یہ کیوں بھول جاتے ہیں کہ وہ انسان تھے, ان کو بھی غم اور خوشی اور تکلیف اور یہ سب چیزیں ویسے ہی ہوتی تھی جیسے انسان کو ہوتی ہیں. وہ ایلین نہیں تھے, وہ کوئی میکینیکل چیزیں نہیں تھی, کوئی مشینیں نہیں تھی, وہ بھی جذبات رکھتے تھے, ان کی بھی اولادیں تھیں اور اولاد کی محبت ویسے ہی تھی جیسے ماں باپ کو ہوتی ہے. ہاں اللہ کے مقرب ضرور تھے, ہاں اللہ سے محبت سب سے زیادہ ان کے دل میں تھی, اور اللہ نے یہی دیکھنا تھا کہ ابراہیم کہیں مجھ سے زیادہ بیٹے سے تو نہیں محبت ہو گئی. ابراہیم چلا چھری اس کی گردن کے اوپر, پتا چلے کہ تجھے اپنے اللہ سے زیادہ محبت ہے یا اس بیٹے سے. ابراہیم علیہ السلام نے ثابت کر دیا کہ اللہ تیری محبت کے راستے میں, کسی اور کی محبت نہیں ہے میرے دل میں. تو ابراہیم علیہ السلام بیٹے کی یہ بات سن کے جواب دیتے ہیں, بیٹے تم اللہ کا حکم پورا کرنے میں میرے کتنے اچھے مددگار ہو. اور پھر انہوں نے بیٹے کو بوسا دیا, پھر آنکھوں میں آنسو ہیں اور ان کو باندھ رہے ہیں, اور پھر ان کو وَتَلَّهُ لِلْجَبِينَ, پھر ان کو جبین کے بل لٹایا
یعنی پیشانی کا. بعض کہتے ہیں حضرت ابن عباس فرماتے ہیں کہ انہیں اس طرح کروٹ پہ لٹا دیا کہ پیشانی کا ایک کنارہ جو ہے وہ زمین سے چھونے لگا, یہ مطلب ہے. اور لغت کے لحاظ سے یہی ہے, اس لیے کہ جبین عربی زبان میں پیشانی کے دونوں کروٹوں کو کہتے ہیں, جو سائڈز ہیں نا ماتھے کی یہ, اور پیشانی کا جو درمیانہ حصہ ہے نا اس کو تو جب تن کہتے ہیں. یہ جب ہے وہ جو سائڈز ہیں وہ ہیں, لیکن دوسروں نے کہا کہ نہیں اوندے منہ زمین پہ لٹا دیا تھا. اس طرح لٹانے کی وجہ یہ تھی کہ شروع میں ابراہیم علیہ السلام نے ان کو سیدھا لٹایا تھا, لیکن جب چھری چلانے لگے تو بار بار چلاتے جا رہے ہیں, گلا کٹ نہیں رہا. کیونکہ اللہ تعالیٰ نے اپنی قدرت سے جیسے ایک اس کو جیسے سٹیل کا بنا دیا تھا. اس موقع پر بیٹے نے خود فرمایا کہ ابا جان مجھے چہرے کے بل کروٹ سے لٹا دیجیے, اس لیے کہ جب آپ کو میرا چہرہ نظر آتا ہے تو ایک باپ کی شفقت ہوتی نا تو وہ جوش مارنے لگتی ہے, اور گلا پوری طرح کٹ نہیں پا رہا. انہوں نے اس طرح لٹایا. کین یو امیجن دا مومنٹس جب یہ کام ہو رہا ہوگا, کین یو امیجن دا مومنٹس. ہم سے نا دیکھے نہیں جاتے یہ چھوٹی سی ویڈیوز بھی وہ بھیجتے ہیں, اگر کہیں اس طرح کے کوئی ڈیزاسٹر ہوتا ہے, کہیں بچے مر رہے ہیں یا کچھ ہے, دیکھا نہیں جاتا. اور کہاں یہ بات کہ ایک باپ کا امتحان کتنا بڑا ہے کہ چھری چلا اور اپنے ہاتھ سے چلا. یہ قربانی چھوٹی نہیں ہے, بہت بڑی قربانی ہے. جب اس پہ پہنچے ابراہیم علیہ السلام تو تب آواز آئی, جب انہوں نے اتنی دفعہ چھری چلا لی اور گلا نہیں کٹ رہا, تب اللہ تعالی کی طرف سے آواز نادی نہ ہو, یا ابراہیم پکارا ہم نے اس کو, اے ابراہیم قد صدقت الرؤیا, تو نے سچ کر دکھایا خواب کو. اب تو دل چاہتا ہے خود کہنے کا نا سلام علی ابراہیم, کہ واقعی سلام ہو ابراہیم علیہ السلام پہ کہ ان کی اطاعت گزاری, ان کے اندر ایمان, ان کے اندر اللہ تعالی کی محبت کس درجے کی تھی, اس کی مثال نہیں آپ کو ملے گی. انا کذالک نجزی المحسنین, اسی طرح ہم ان کو جزا دیا کرتے ہیں جو محسن ہوتے ہیں. یہ کیا مطلب ہے؟ ابھی تو کسی جزا کی بات ہی نہیں آئی, ابھی تو کچھ ان کو دینے کی بات ہی نہیں آئی, ابھی تو یہ فرمایا کہ آپ نے اپنا خواب سچ کر دکھایا, تو اس کے اوپر کیوں کہا جا رہا ہے کہ اس طرح ہم جزا دیتے ہیں محسنین کو؟ کون سی نعمت کا یہاں پہ ذکر کیا جا رہا ہے؟ کون سے انعام کا ذکر ہے یہاں پہ؟ اللہ اکبر, آپ غور کریں, آپ مجھے خود آپ بتائیں کہ کون سے ایمان کا انعام کا یہاں پہ ذکر ہے جس کا اللہ تعالیٰ نے فرمایا کہ ہم جزا دیتے محسنین کو؟ سوچیں. یہ ہے کہ یہاں پہ آپ اس چیز کو بھول گئے کہ اللہ کے حکم کے اوپر جو عمل کرنے کی توفیق کا مل جانا ہے نا, یہ بھی اللہ کا انعام ہے بہت بڑا. آپ نے جو یہ دیکھا کہ اللہ کے حکم کو پورا کرنے کے لیے ابراہیم علیہ السلام جو چل پڑے ہیں اور اسماعیل علیہ السلام جو چل پڑے ہیں, یہ اس کو نعمت قرار دیا گیا. ہم بعض دفعہ انعام بس اسی چیز کو سمجھتے ہیں کہ ہمیں کچھ چیزیں مل جائیں, ہمیں یہ مل جائے, وہ جائے, یہ انعام ہے. نہیں, اگر ہمیں نیکی کرنے کی توفیق مل گئی ہے, یہ بھی اللہ کا انعام ہوتا ہے. کیونکہ جیسے میں نے آپ کو بتایا کہ نیکی بھی انسان خود نہیں کر سکتا, یہ بھی اس کو انعام سمجھیں کہ اللہ نے مجھے یہ ایک نعمت دے دی ہے, یہ بھی اس کی ایک دین ہے کہ مشکل سے مشکل کام کو اللہ کی خاطر کوئی کر گزرے. یا کر گزرنے پہ ابراہیم علیہ السلام تیار ہو گئے, اور انہوں نے تو آلموسٹ کر ہی دیا تھا نا, یہ تو اللہ تعالیٰ نے ایک روک دیا, انہوں نے تو کر ہی دیا تھا. تو یہ توفیق مل جانا جو اتنا مشکل کام ہے, اس کی توفیق مل جانا, یہ بھی اللہ کا احسان ہے. ان ھذا لہو البلاء المبین, بے شک البتہ وہ آزمائش تھی کھلی, یہ بہت بڑا امتحان تھا. واقعی کتنا بڑا امتحان ہے, اور ہر انسان کے درجے کے مطابق اس کا امتحان ہوا کرتا ہے. جو چھوٹے چھوٹے لوگ ہوتے ہیں ان کے چھوٹے امتحان ہوتے ہیں, بڑے لوگوں کے بڑے امتحان ہیں, ان کے درجے بھی بڑے ہیں. لیکن इसलिए कभी बाज दफा लोग कहते हैं ना कि इतनी हमारे पर आजमाइश क्यों आ गई, हमारे ओ अल्लाह ने तुम्हें किसी काबिल समझा होगा तो आजमाइश में डाला। देखो अल्लाह ने अपने इब्राहिम को आजमा लिया, उनको आजमाइश में डाला, जिनको अल्लाह ताला ने अपना दोस्त कहा उनको भी आजमाया। अल्लाहू अकबर। तो एक तो ये भी अल्लाह ताला ने जो उनको अपना खलील बना लिया, देखे अब ये कितनी बड़ी बात है। और यहाँ जो एक सोचने की बात है, बेटे की कुर्बानी का हुक्म आया तो ठीक है, ये तो बहुत दूर की बात है, बहुत दूर की बात है, हमारे कैलिबर से बहुत ऊपर है ये बात, हम तो ऐसे इम्तिहानों के काबिल नहीं। मगर हमारा भी इम्तिहान होता है, ऐसा नहीं कि हमारा इम्तिहान नहीं होता, वो सिर्फ बड़े बड़े लोगों के इम्तिहान होते हैं, हमारा नहीं, ऐसा नहीं है। ये हमारे इम्तिहान कौन से होते हैं? हमारा इम्तिहान हमारे ईमान के मुताबिक है। वो किस तरह से? कि जब अल्लाह ताला हमें हुक्म देता है अपनी फलां ख्वाहिश को मेरे लिए कुर्बान कर दो, ना किसी से जान मांगी, ना किसी से बेटा मांगा, ना किसी, अपनी ख्वाहिश को मेरे लिए कुर्बान कर दो, अपनी ख्वाहिश के ऊपर छुरी चलाओ, तुम खुद अपने हाथ से छुरी चलाओ अपनी ख्वाहिश पे, तो हम रोने लगते हैं, हाय मेरी मर्जी तो ये थी, मैं तो ये, मेरा तो बड़ा ही दिल करता है इस तरह, मेरा तो शौक ही बहुत है ये, अब मैं अपना शौक ना पूरा करूं, मेरा दिल इतना करता है कि मैं अपना दिल ना पूरा करूं, मेरा तो दिल करता है मैं ऐसे बनूं समरूं, मेरा तो दिल करता है मैं ये खाऊं, मेरा तो दिल करता है मैं इस तरह के घर में रहूं, मेरा तो दिल करता है मैं इस तरह से मजे करूं, मेरे तो दिल करता है मेरे पास इतने पैसे हों, मेरा कितने सारे दिल करते हैं ना। लेकिन बहुत सारे जो हमारे दिल करते हैं वो चीज़ें हैं जिन पर अल्लाह ने हुक्म दिया है कि इसके ऊपर छुरी चलाओ, इस अपनी मर्जी पे, इस अपनी ख्वाहिश पे, इस अपने दिल पे छुरी चलाओ। आप मुझे बताएं कि कितनी सारे कुरान में अहकामात आए जो मेरे शौक थे, जिनको अल्लाह ताला ने मना फरमा दिया इन पे छुरी चलाओ, फरमाया इनको कुर्बान करो, फिर मेरा क्या हाल होता है? हमसे तो वो सब मांगा ही नहीं गया ना जो उनसे मांगा गया, हमसे तो ये सिर्फ चंद एक चीजें कही गई, उन पे भी हमारा क्या हाल होता है? अगर हमसे वक्त की कुर्बानी मांगी जाए कि आप अपने दूसरे शौक, दूसरे और एक्टिविटीज, अपनी ये चीजें जरा कुर्बान करके और आप इस तरफ को आए, दीन की तरफ को, तो हमसे वो कुर्बानी नहीं दी जाती। हमसे अगर कहीं माल की कुर्बानी मांगी जाए कि आप जितने पैसे वहां लगा रही हैं, आप ये इसको यहां पे दे दें ये अल्लाह के रास्ते में, तो हमसे वो कुर्बानी नहीं दी जाती। अपने आप को रखें कि कहां कहां पे मुझे ख्वाहिश को कुर्बान करने को कहा गया और कहां कहां पे मैं को कामयाब हुई और किधर किधर नाकाम हो रही हूं। अल्लाह की खातिर क्या मैं छुरी चला सकती अपनी किसी छोटी सी शौक पे भी, अपनी अना पे? मेरी अना बहुत बड़ी है, मैं कैसे किसी के सामने झुक जाऊं या किसी से माफी मांग लूं या किसी को, मैं तो नहीं ये कर सकती। क्या कभी अना की कुर्बानी दे सकते? और हम किसी की भी नहीं कुर्बानी कभी दे सकते। हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बस दम ही निकलता जाता है, ये भी ख्वाहिश पूरी हो जाए, वो भी ख्वाहिश पूरी हो जाए, ख्वाहिशें ही नहीं खत्म होती मेरी, मैं कहां से छुरी चलाऊंगी ख्वाहिश पे, मैं तो बस उनको पूरा करने के लिए दौड़ती जा रही हूँ, वो चाहे अल्लाह को पसंद है या नहीं पसंद, आई डोंट केयर, मुझे बस पूरी करनी है, मेरा दिल चाहता है। अगर हम वहां खड़े हैं तो फिर तो बहुत दूर है, अभी बहुत फासला तय करना। और ये सोच लें कि ये जब से मैंने कुरान पढ़ना शुरू किया, जरा किसी वक्त बैठ के लिखें किन किन ख्वाहिशात पर जो मेरे या कौन कौन से मेरे पहले शौक थे जिनके ऊपर मैंने छुरियां चलाई, कौन से अभी हैं जिनके ऊपर अभी तक मेरा हौसला नहीं हुआ कि मैं छुरी चला दूं। सब अपना इम्तिहान लेना, अल्लाह ताला तो हमें आजमा रहा है इसी तरह। क्या अल्लाह के ये नबी कयामत के दिन नहीं खड़े होंगे
जिनके मर्तबे होंगे कि इन्होंने बेटे के की गर्दन पे छुरी चला दी, तुमसे क्या इतनी सी चीज भी नहीं कुर्बान की जा रही थी, ये हमसे पूछ लिया गया तो क्या कहेंगे? ये बहुत बड़ी आजमाइश थी, ये खुली आजमाइश थी, ये इस आजमाइश में पूरे उतर के इब्राहिम अलैहिस्सलाम वाकई फिर खलील बन गए। वफदैना हु बिदबहिन अज़ीम, हमने फिदिये में दे दिया इसके एक ज़िबह अज़ीम, यानी एक मींढा अल्लाह ताला ने जन्नत से भेज दिया। आसमान से आवाज आई और ऊपर की तरफ देखा इब्राहिम अलैहिस्सलाम ने, तो जिब्राइल अलैहिस्सलाम एक मींढा लिए खड़े थे। ये भी आता है रिवायात में, और क्या डिफरेंट रिवायात आती हैं। आपने पहले ये भी सुना होगा कि उन्होंने छुरी चलाई तो वहां पे वो इस्माइल अलैहिस्सलाम की गर्दन की जगह एक मींढा आ गया और वो ज़िबा हो गया। सभी सही है, डिफरेंट किताबों में डिफरेंट रिवायात लिखी हुई, ये जन्नत का मींढा था तो फिर इसको कुर्बान किया गया, इसलिए इसको ज़िबह अज़ीम कहा गया कि अल्लाह ताला की तरफ से आया था और इस कुर्बानी को कबूल होना ही होना है, इसमें कोई शक नहीं है, इसलिए ये ज़िबह अज़ीम है। और तरकना अलैहि फिल आखिरीन, देखो छोड़ दिया हमने इस पर बाद वालों में, यानी इनका जिक्र खैर पिछले लोगों में हमने जारी कर दिया। जितने दीन हैं आप देखें, इवन जो बाज लोग कहते हैं कि ये जो हिंदू लोग ब्राह्मण कहते हैं, ये भी इब्राहिम ही अलैहिस्सलाम का नाम लेते हैं ब्राह्मण जब बोलते हैं, यानी और ख़ास तौर पे इल्हामी अदियान जो हैं उनमें तो कितना ज़्यादा इज्जत दी जाती है इब्राहिम अलैहिस्सलाम को और उनको पैगंबर माना जाता है। तो क़यामत तक जो लोग पढ़ते रहेंगे कुरान, इब्राहिम अलैहिस्सलाम पर सलाम कहते रहेंगे, सलाम उनाला इब्राहिम, सलाम है इब्राहिम अलैहिस्सलाम पर। अल्लाह ताला ऐसे ही किसी को दोस्त नहीं बनाता, इब्राहिम अलैहिस्सलाम ने दोस्ती का हक अदा करके दिखाया। और इसीलिए आप देखें कई सुन्नतें भी हैं इब्राहिम अलैहिस्सलाम की ही लाइफ से जो है, जो हम आज तक कर रहे हैं। इसी तरह आप दरूद शरीफ जब पढ़ते हैं तो इब्राहिम अलैहिस्सलाम का भी जिक्र आता है इसमें, तो ये किस तरह अल्लाह ताला ने उनका जिक्र खैर जारी रखा हुआ। इसी तरह आप देखें बाज़ सुन्नतें इब्राहिम अलैहिस्सलाम की हैं, सबसे पहले शलवार इब्राहिम अलैहिस्सलाम ने पहनी थी। इसी तरह पानी से इस्तंजा करना, ज़ेरे नाफ बालों का साफ करना, कुल्ली करना, नाखून काटना, बगलों के बाल साफ करना, ये सब सुन्नत इब्राहिमी है। इसीलिए अल्लाह ताला ने कुरान में फरमाया ना कि मेरा इब्राहिम तो अकेला ही एक पूरी उम्मत है जी, अकेले वो पूरी उम्मत है। तो सुभान अल्लाह, पांच उलुल अज़्म पैगंबरों में से नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद अगर किसी का मकाम आता है तो वो इब्राहिम अलैहिस्सलाम। और इनकी औलाद में से फिर सारे पैगंबर अल्लाह ताला ने मबूस फरमाए हैं, जितने पैगंबर इनके बाद आए हैं वो इनकी औलाद में से। ये कितनी बड़ी सआदत है, जब क़यामत वाले दिन सबको उठाया जाएगा तो सोचें इनकी औलाद में से कितने सारे पैगंबर उठेंगे। सबसे पहले जन्नत का लिबास भी इब्राहिम अलैहिस्सलाम को पहनाया जाएगा। एक सहाबी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा, या रसूलुल्लाह आपसे भी पहले? फरमाया हाँ। और उन्होंने दुआ भी मांगी थी ना, वजअलनी लिसाना सिदकिन फिल आखिरीन, अल्लाह मेरा जिक्र खैर बाद वालों में छोड़ देना, ये हमें भी दुआ करनी चाहिए। तो अल्लाह ताला ने वाकई उनकी दुआ कबूल फरमाई, उनका जिक्र खैर जारी फरमा दिया अल्लाह ताला ने बाद वालों। ये वो लोग थे ना जिन्होंने अल्लाह की खातिर कोई चीज कुर्बान करने में दरेग नहीं किया। अल्लाह ने इनको बड़े बड़े इम्तिहानों में भी डाला लेकिन इन्होंने उफ तक नहीं किया। ऐसी कुर्बानियां भी मांगी अल्लाह ताला ने इनसे जो कभी किसी और से नहीं मांगी, लेकिन ये उसमें भी पूरे उतरे। कदालिक नजज़िल मुहसिनीन, इसी तरह हम बदला दिया करते हैं एहसान करने वालों को। इन्नहु मिन इबादिनल मुमिनीन, ये हमारे मोमिन बंदों में से थे।
وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ,
ہم نے خوشخبری دی اس کو اسحاق کی جو ایک نبی تھے صالحین میں سے تھے. پھر اللہ تعالیٰ نے اس قربانی کے بعد ان کو اسحاق علیہ السلام کی خوشخبری دی. اب دیکھو 100 سال کی عمر میں ان کو اسحاق علیہ السلام کی خوشخبری مل رہی ہے کہ وہ بھی ایک نبی بھی ہوں گے. بیٹا ایک تو آپ کو اللہ تعالیٰ دے گا اور ایک نبی دے گا, اور یہ اس میں وہ ساری بات آتی ہے وہ جو ہم پہلے پڑھ چکے ہیں کہ وہ مہمان آئے اور انہوں نے بھنا ہوا بچھڑا پیش کیا تو انہوں نے ہاتھ نہیں لگایا, پھر انہوں نے بتایا کہ ہم تو اللہ کے فرشتے ہیں, تو وہ یہ خوشخبری لے کر آئے تھے. وَبَارَكْنَا عَلَيْهِ وَعَلَى إِسْحَاقَ, اور ہم نے برکت ڈالی اس پر اور اسحاق پر. علیہ کی ضمیر اب کس طرف جا رہی ہے, ہو سکتا ہے اسماعیل علیہ السلام کی طرح, اور یہ بھی ہو سکتا ہے ابراہیم علیہ السلام کی طرح, کہ ہم نے برکت ڈالی اس پر یعنی اسماعیل علیہ السلام پر بھی اور اسحاق علیہ السلام پر بھی برکتیں ڈالی, یا پھر یہ بھی ہو سکتا ہے ابراہیم علیہ السلام پر اور اسحاق علیہ السلام پر. وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِنَفْسِهِ مُبِينٌ, لیکن ان کی اولاد میں سے ٹھیک ہے انبیاء بھی ہوئے, ان دونوں کی اولادوں میں سے, یعنی چاہے اگر ابراہیم لے لیں گے تو تب بھی اسماعیل علیہ السلام بھی تھے اور پھر آگے نبی صلی اللہ علیہ وسلم, اگر اسماعیل علیہ السلام لیتے ہیں تو پھر بھی ان کی اولاد میں سے نیک بھی لوگ تھے, اور نبی صلی اللہ علیہ وسلم بھی اسماعیل علیہ السلام کی اولاد سے اور اسحاق علیہ السلام کی اولاد سے, تو بہت سارے پیغمبر آئے. اور لیکن ظالم لنفسی ہی بھی تھے جنہوں نے اپنے نفسوں پہ ظلم کیا, یعنی جو گناہ گار تھے, کفر اور نافرمانی کے کام کرنے والے تھے, بنی اسرائیل میں بھی تھے اور پھر آگے اسماعیل علیہ السلام کی اولاد میں سے بھی تھے. اس سے پتہ چلتا ہے کہ نیک لوگوں کے ہاں بھی ایسے لوگ پیدا ہو سکتے ہیں جو ظالم لنفسی ہی ہیں. اتنے بڑے درجے والے ابراہیم علیہ السلام, اتنے بڑے درجے والے, اور ان کی ذریت کے اندر بھی یعنی اسماعیل علیہ السلام اور اسحاق علیہ السلام سے آگے جو آگے نسل چلی ہے اس کے اندر نیک لوگ بھی تھے ٹھیک ہے, لیکن ایسے بھی تھے جو نافرمان تھے. تو اس سے فرق نہیں پڑتا کہ انسان پتہ نہیں نیک ہے تو اس کی آگے ساری ذریت نیک ہی نکلے گی, یہ کوئی ضروری نہیں ہے. ان میں ایسے بھی پیدا ہوئے نافرمان بھی پیدا ہوئے, اور آپ بنی اسرائیل کی نافرمانیاں تو دیکھتے ہی رہے, یہ کتنی تھی ان کی, کتنی پڑھی ہیں ہم نے. وَلَقَدْ, اور البتہ تحقیق, مَنَنَّا, ہم نے احسان کیا, عَلَى مُوسَى وَحَارُونَ, اور اب ایک اور پکچر دکھائی جا رہی ہے آپ کو موسیٰ اور ہارون علیہ السلام کی, کہ وہ بھی اولو العزم پیغمبروں میں سے ہیں موسیٰ علیہ السلام, ان کے اوپر احسان کیا کیا, نبوت دے کر اللہ نے ان کو انبیاء بنایا. دیکھیں دنیا میں اتنی اور نعمتیں موجود ہیں, اللہ کی طرف سے ہی ساری نعمتیں, لیکن نبوت کسی کو مل جانا یہ اتنی بڑی نعمت ہے, اتنا بڑا اللہ کا احسان ہے جو کہ کسی کو مل سکتا ہے. اور یہ ہیں جو ہیروز ہیں, یہ جو آپ البم دیکھ رہے ہیں نا, یہ ہیروز کی دیکھ رہے ہیں. ہم سوچتے ہیں ہیرو, یا تو ہم ان لوگوں کو ہیرو سمجھتے ہیں جو دنیا میں کوئی کارنامے کریں, مثلاً سوشل ورک کرتے ہیں, ٹھیک ہے سوشل ورک کرنا بہت اچھی بات ہے, لوگوں کی مدد کرنا, یا کوئی انوینشنز کر دیتا ہے, کسی نے بلب بنا دیا, کسی نے ٹیلی فون بنا دیا, تو بڑے ہیرو ہیں یہ سائنٹسٹ, تو چلو اس سے لوگوں کو نفع ہو رہا ہے ایک بات ہے. یا ہم ہیرو سمجھتے ہیں کہ جو یہ فلموں اور ان کے اندر کام کرتے ہیں ان کو کہتے ہیں ہیرو ہیں, وہ تو بالکل ہی بیکار بات ہے, کیونکہ کوئی ایکٹ کر کے کوئی چیز بنا دینا, کوئی چیز کرنا, وہ کوئی ہیرو پنا نہیں ہوتا. اصل ہیرو جو اس دنیا میں ہیں وہ ہیں, وہ گزرے ہیں جنہوں نے انسانیت کی ہمیشہ کی زندگی کو کامیاب بنانے کے لیے کوششیں کی ہیں, اصل وہ ہیرو ہیں. دیکھیں ایک بندہ ہوتا ہے کسی کو پانی پلا دیتا ہے, کسی کو پرورش کر دیتا ہے, کسی یتیم کی, کسی غریب کو کھانا کھلا دیتا ہے, کسی کا گھر بنوا دیتا ہے, ٹھیک ہے اچھے کام ہے, مگر یہ وقتی ہے نا, چلو 60, 70, 80, 100 سال تک اس کو فائدہ مل جائے گا, اس یتیم کو یا اس گھرانے کو یا ان غریبوں کو مسکینوں کو 100 سال تک وہ جی لیں گے جس میں ان کو مدد کر دی اس نے, کسی کا علاج کرا دیا, چلو ٹھیک ہے بہت اچھی بات ہے, یہ نہیں بلیٹرلی میں کر رہی اس کو, لیکن کتنی ہے, محدود ہے نا اس کی مدت. لیکن ایک وہ بھی لوگ ہیں جنہوں نے ہمیشہ کی آگ سے انسانیت کو بچا لیا, کتنی بڑی ہیرو ہونے کی بات یہ ہے, ان کو کوئی ہیرو ہی نہیں سمجھتا. वो नहीं समझते कि इनको कोई हीरोज की कोई बुक हो जिसके अंदर बड़े बड़े लोगों के नाम लिखे हो, उनके अंदर पैगंबरों के नाम सबसे पहले होने चाहिए कि ये है असल हीरो, और अपने बच्चों को बताना चाहिए ये है असल हीरो। इससे बड़ी क्या खैर ख्वाही हो सकती। देखिए आप किसी को देखते हैं, किसी को कोई प्यासा है, आप उसके ऊपर बड़ा तरस करते हैं, हाय बेचारा। सोचिए वो इंसान जो वहां की प्यास की शिद्दत से, जिसके बारे में हमने लास्ट सबक में पढ़ा कि वो कैसे पिएंगे पानी को जैसे प्यासा ऊंट, और वो पानी किस टेम्परेचर का होगा जो उससे इंसानों को बचा ले, उसकी बचाने की फिक्र करे, उससे लोगों को पीछे लेकर आए, उससे सेव करे, वो कितना बड़ा हीरो होगा। यहां की भूख के लिए हम कहते हैं कि हाय किसी ने खाना खिला दिया, वो सोचे जो जकूम खाने से लोगों को बचा ले, वो कितना बड़ा हीरो। आप कहते हैं यहाँ पे किसी को छत दे दी, किसी को एसी लगवा दिया, किसी को पैर में जूता दे दिया, किसी को कपड़े पहना दिए, और वो सोचे जो आग के लिबास से लोगों को महफूज कर दे, जो लोगों को आग के छत और आग का बिछोना और आग की दीवारें हैं, वो सूरह आराफ में आता है ना कि जैसे शामियाने हैं टेंट्स लगे हुए आग के, ऊपर भी आग और नीचे भी आग, जो इससे लोगों को बचा ले, वो कितना बड़ा हीरो होगा। समझे तो सही कि वो कितनी बड़ी खिदमत करते हैं इंसानियत के लिए, जो पैगंबर होते हैं उनका कितना बड़ा मकाम होना चाहिए हमारे दिलों के अंदर, ये कितने बड़े सेवियर्स हैं। यहाँ पे फायर ब्रिगेड वाले किसी जगह से किसी लोगों को आग में से अपनी जान जोखों में डाल के आग में से निकाल के लेकर आए तो उनको मेडल दिए जाते हैं। तो ये जो लोगों को जहन्नुम की आग से निकाल निकाल के बाहर ला रहे हैं, कि लोग आग की तरफ जा रहे हैं और उनसे निकालते हैं, वो कितने बड़े सेवियर हैं, कितने बड़े हीरो हैं वो। इस तरह से पैगंबरों को देखा करें कि इनकी खिदमात कितनी है, वो कितने बड़े मोहसिन थे इंसानियत के, इससे ज्यादा बड़ा क्या एहसान हो सकता है। और वो भी लोगों की गालियां सुन के, लोगों के टॉर्चर बर्दाश्त करके, लोगों के मजाक बर्दाश्त करके, और लोगों की तरफ से ऑफेंसिव बिहेवियर के बावजूद उनकी ये खिदमात अदा करना कितनी बड़ी बात है। आप तो यहाँ पे फूल पहनाते हैं, आप तो यहाँ पे तमगे देते हैं, सितारे जो भी होते हैं वो लोगों को मेडल्स देते हैं, इन पैगंबरों को तो लोग बुरे अलकाबात देते थे, बुरी बुराइयां करते थे उनकी, उनको कोई मेडल नहीं पहनाता था, उनकी जिंदगियों में कोई लोगों ने उनके आगे फूल नहीं बिछाए थे, तब भी वो अपना काम करते रहे, ये कितनी बड़ी खैर ख्वाही है। यहाँ पे किसी को ना कोई आप दें तो आप अगले दिन देखेंगे वो नौकरी छोड़ के चला जाएगा, या किसी को इस तरह से कोई गालियां दे रहा हो, कोई मसीहा बन के आए, कोई किसी जगह पे लोगों को की खिदमत करना चाहे, लोग उसको पत्थर मारना शुरू हो जाए, तो कितनी दफा वो वापस आएगा वहां पे काम करने के लिए। लेकिन ये पैगंबरों ने वो भी सहा, और उन्होंने देखे मूसा अलैहिस्सलाम को बनी इसराइल की, इन्होंने क्या क्या बातें नहीं सही, और फिरौन की क्या क्या मुतकब्बिराना बातें नहीं सही, और क्या क्या धमकियां नहीं सही, इसके बावजूद वो लोग काम करते रहे। तो हमने एहसान किया मूसा और हारून अलैहिस्सलाम पर, और एक तो नबुवत देकर, और दूसरा क्या एहसान था, वह नजैना हुमा, और निजात दी हमने इन दोनों को, वह कौमा हुमा, और उन दोनों की कौम को, मिनल कर्ब अज़ीम, एक इस चीज को अल्लाह ताला ने कर्ब अज़ीम फरमाया जो फिरौन किया करता था इनके साथ, कि इनके बच्चों को ज़िबा करता था। यानी आज अगर शाम में बच्चे ज़िबा हो रहे हैं एक तरह से, तो एक वो वक्त भी था जो फिरौन का वक्त था, आज भी फिरौन है, उस वक्त भी फिरौन था। जैसे वो ये नहीं है कि फिरौन बस उसी जमाने में हुआ करता था, फिरौन हर जमाने में आते रहे हैं, तो आज जैसे है वैसे वो लोग भी बच्चों को, छोटे बच्चों को ज़िबा, न्यू बॉर्न्स को ज़िबा करते। कितना बड़ा किसी का हौसला और जुल्म की उसके अंदर इंतहा होगी, कैसा उसका दिल होगा जो ऐसे बच्चों को ज़िबा कर ले, और लड़कियों को लौंडियां बनाते थे और उनके ऊपर इस कदर जुल्म करते थे कि उनसे, यानी ये मजदूरियां लेते थे, बेगार लेते थे उनसे, और उनके ऊपर कोई रहम नहीं खाते थे, और उनको इबरतनाक सजाएं देते थे छोटी छोटी बात के ऊपर। तो इतने कर्बे अजीम से अल्लाह ताला ने निजात दी इन दोनों को भी, इनकी कौम को भी। और फिर देखिए सबसे बड़ी बात यह कि इन द एंड अल्लाह ताला ने इनकी आंखों के सामने उसको डबो के दिखाया। इस कर्ब से भी अल्लाह ने निजात दी कि अब ये पीछे आ जाएगा, हमें फिर पकड़ लेगा, उस अल्लाह ताला ने निजात दे दी, उनको डबो के दिखा दिया। وَنَصَرْنَاهُمْ، ہم نے مدد کی ان کی، فَكَانُوا الْغَالِبِينَ، پھر تھے وہ ہم وہی غالب آنے والے. حالانکہ یہ ناممکن نظر آتا تھا کہ اتنی پسی بھی قوم، اتنی زیادہ غلام قوم تھی کہ یہ اٹھ نہیں سکتے تھے سر نہیں. سوچیں آپ، جسٹ امیجن کہ کوئی قوم کتنی زیادہ پستی میں چلی گئی ہوگی کہ ان کے بچے ان کے سامنے ذبح کیے جا رہے ہیں اور وہ کچھ بھی نہیں کر سکتے. سوچیں ان کی بزدلی اور کم ہمتی کی کیا انتہا ہو گئی ہوگی، وہ کتنے کم ہمت ہوں گے کہ کوئی بغاوت نہیں کر سکا ان میں سے، کوئی اٹھ کے نہیں کہہ سکا کہ میں یہ نہیں ہونے دوں گا، کوئی ریولوشن نہیں آیا، کچھ نہیں ہوا، وہ سہتے رہے اس کو. لیکن اللہ تعالیٰ نے فرمایا ہم نے مدد کی ان کی، کس کی؟ موسیٰ علیہ السلام کی، ہارون علیہ السلام کی، تو کی کی ان کی قوم کی بھی مدد کی نا، فرعون کو ڈبو کے، اس سے نجات دلا کے، اس بڑے دکھ سے ان کو نکال کے، ورنہ بظاہر تو نہیں نظر آتا تھا، اسی میں دم خم نہیں تھا، اس قوم میں نہیں تھا. موسیٰ علیہ السلام اکیلے کیا کر سکتے تھے، جب پیچھے قوم میں اتنی پستی تھی، وہ تو اٹھ ہی نہیں سکتے تھے، سر ہی نہیں اٹھا سکتے تھے، ان کے ساتھ کچھ بھی ظلم ہو رہا تھا وہ سر نہیں اٹھاتے تھے. تو اللہ تعالیٰ نے مدد فرمائی، وَفَكَانُهُمُ الْغَالِبِينَ، پھر تھے وہی غالب آنے والے. اور سورہ قصص میں ہم نے اس کی ڈیٹیل پڑھی ہے کیسے غالب آ گئے تھے پھر موسیٰ علیہ السلام اور ہارون علیہ السلام اور ان کی قوم، یعنی جب وہ مغلوب ہو گیا تو یہ غالب رہے نا. جب اللہ کسی چیز کا ارادہ کر لیتا ہے نا اور وہ کن فرما دے، تو بڑے سے بڑا ظالم جابر فرعون بھی کیسے بے بس ہو کے غرق ہو جاتا ہے پانی میں. آج اللہ تعالیٰ تیری ایسی نصر کی ہم دعا کرتے ہیں کہ تیری مدد آئے، کیونکہ ہمارا حال بھی اور ہماری پستی کا حال بھی کوئی بنی اسرائیل سے کم نہیں ہے. آتیناہم الکتاب المستبین، دی ہم نے ان کو کتاب روشن، یعنی تورات کی طرف اشارہ ہے کہ تورات قرآن کے بعد نا سب سے عظیم کتاب ہے، تو یعنی واضح کرنے والی بالکل صاف روشن کتاب دی، ہر مسئلے کو واضح کرتی تھی، اس میں احکامات تھے جو بالکل کلیئر تھے. وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ، ہم نے ہدایت دی ان کو صراط مستقیم کی، ان دونوں کو صراط مستقیم کی ہدایت دی، یعنی اللہ کے احکامات کے مطابق اپنی زندگی کو گزارنے کا پورا طریقہ کار دے دیا، تورات دے دی، وہ راہ دکھا دی. یہ بھی اللہ تعالیٰ کا احسان ہوتا ہے کہ اللہ تعالیٰ ہدایت کے ذرائع دے دے، اللہ تعالیٰ سیدھا راستہ دکھا دے، اللہ تعالیٰ صراط مستقیم کی توفیق دے دے. وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ، اور دیکھیں باقی رکھا ان دونوں کا ذکر خیر بھی بعد والوں میں. یہ بریکٹ میں لکھ لیں ذکر خیر، ان دونوں کا ذکر خیر، یہ بھی اللہ تعالیٰ کا احسان ہی ہوتا ہے کہ کسی کا ذکر خیر بعد والوں میں جاری رہے. بعد میں بعض لوگوں کے برے نام جاری رہتے ہیں، لوگ بری اس سے یاد کرتے ہیں کہ فلاں تھا وہ تو ایسا ہوا کرتا تھا، وہ تو یہ تھا. بعض لوگوں کے نام مٹ جاتے ہیں، کتنے لوگ آئے اور چلے گئے ان کے نام ہی نہیں باقی رہے، لیکن جو اللہ کے راستے میں قربانیاں دیتا ہے، جو اخلاص رکھتا ہے، جو اللہ کے راستے میں چلنے میں جو رکاوٹ آئے اس کو پیچھے چھوڑ کے چلتا چلا جاتا ہے، اللہ تعالیٰ اس کا ذکر خیر جاری رکھتا ہے. آپ دیکھیں جو امام بخاری ہیں، امام مسلم ہیں، انہوں نے کوئی اپنی ہسٹریز تو نہیں لکھی، انہوں نے اللہ کے دین کے لیے کام کیے ہیں، ان کی بھی زندگیاں تھیں، ان کے بھی بال بچے، ان کے بھی کاروبار، ان کے بھی کوئی کھانا پینا، یہ سب چیزیں ان کی بھی ضروریات تھیں، ان کے بھی خاندان تھے، لیکن انہوں نے ہر چیز کے باوجود انہوں نے دیکھے کیسے اللہ کے دین کی خاطر اپنے آپ کو وقف کیا، تو اللہ تعالیٰ نے ان کے نام زندہ رکھے. اسی طرح امام ہے، امام ابو حنیفہ، امام شافعی، امام احمد بن حنبل، دیکھیں کیسے ان کے نام آج تک زندہ ہے. تو اللہ تعالیٰ اسی طرح آگے آتا ہے نا، انہ کذالک نجزی المحسنین، اللہ تعالیٰ اسی طرح جزا دیتے ہیں محسنین کو، ایسے ہی اللہ تعالیٰ جو بھی نیکوکار ہوں گے اللہ ان کو جزا دے گا. ان کا ذکر خیر دیکھیں آپ قرآن میں، ہم کتنی دفعہ ان کا ذکر پڑھتے، اللہ تعالیٰ کتنا قدردان ہے، حالانکہ اللہ مالک ہے اور اس سے ساری نعمتیں اس کی دی ہوئی ہیں، اگر کوئی کچھ کرتا بھی ہے تو کوئی اللہ کے اوپر احسان نہیں ہے، اور اللہ کے اوپر کوئی ضروری نہیں ہے کہ وہ بدلے دے لوگوں کو، انعام دے لوگوں کو، اگر کر بھی لیا تو کوئی نہیں، تمہیں جو وجود دیا ہے وہ اللہ نے دیا ہے، ये तुम्हारा जिस्म, ये तुम्हारी सांस, ये तुम्हारी आंख, कान, नाक, सब चीजें, सब सलाहियतें, सब कुवतें अल्लाह की दीवी, अगर वो अल्लाह के रास्ते में नहीं लगनी चाहिए तो उधर किधर लगनी चाहिए? अगर तुमने लगा भी नहीं तो कोई एहसान नहीं अल्लाह पर, फिर भी अल्लाह तआला इनाम देता है उस पर। सुभान अल्लाह, जिंदगी उसी की दी हुई है, तब जिंदगी उसके लिए लगाते हो तो तब भी वो इनाम देता है तुम्हें। ये अल्लाह की कदरदानी। अल्लाह ताला तो इंसान की जरा जरा सी, वो जरा सी भी एक्स्ट्रा एफर्ट करता ना उस पर भी कदरदानी फरमाता है। इंसान करके तो देखे, सलाम अला मूसा व हारून, सलाम हो मूसा और हारून पर, ये अल्लाह ताला की तरफ से एजाज है, ये भी कदरदानी है कि सलाम भेजा गया इन पे। एक वक्त देखे वो भी था कि मूसा अलैहि सलाम घबरा रहे थे, अल्लाह मैं कैसे जाऊं फिरौन के पास, अल्लाह ताला वो तो मेरे पीछे हो जाएगा क्योंकि मेरे से तो एक उनका बंदा कत्ल हो गया हुआ है, अल्लाह मेरी तो जुबान में भी लुकनत है, तो मैं कैसे उसके पास जाऊंगा, मैं कैसे बात करूंगा। तो देखिए, और एक वक्त वो आया कि अल्लाह ताला ने उन्हीं को गालिबीन कर दिया, अल्लाह ताला ने कैसे इनके दुश्मन से इनको निजात दे दी, और अल्लाह ने कैसे इनका मिशन कबूल कर लिया, और इनके ऊपर सलाम भेज रहा है अल्लाह ताला। ये भी वक्त आया फिर ये वो चलते चले गए ना, अल्लाह पे भरोसा करके चलते चले गए, वो रुके नहीं, कहेंगे नहीं नहीं हम हमसे नहीं होता, अब और नहीं हमसे होता, अब बस। और आप ये देखें, अगर आप नोट करें ना, ये लोग जो जिनका भी जिक्र आ रहा है, ये सब इंसानियत के लिए कितने खैर ख्वाह थे, कितने नफा मंद थे। जो हमने अभी हीरोज की बात की है, ये कितने नफा मंद थे। तो जो लोगों को नफा देता है ना, उसको अल्लाह ताला उसका जिक्र खैर जमीन में जारी कर देता है। अब चाहे दुनियावी तौर पे भी देखें, देखें अब ये साइंटिस्ट वगैरह है, ये इनसे इनसे आपको फायदा हुआ है, तो अल्लाह ने इनका जिक्र खैर बाकी रखा, जितना भी उनका फायदा है उस मुताबिक उनका जिक्र खैर। लेकिन अल्लाह ताला नफा जो आप दूसरों को पहुंचाते हैं ना, अगर आपकी जात से दूसरों को कोई फायदा पहुंचता है, खास तौर पे दीन का नफा आप दूसरों को देते हैं, तो ये बहुत अल्लाह के हाँ कदरदानी की चीज है, अल्लाह ताला इसकी कदरदानी फरमाते हैं। तो मूसा अलैहि सलाम और हारून अलैहि सलाम पर सलाम हो, इन्ना कज़ालिका नजज़िल मोहसिनीन, इसी तरह हम जजा दिया करते हैं मोहसिनीन को, हम बदला दिया करते हैं मोहसिनीन को। ये बार बार रिमाइंडर है, बार बार रिमाइंड कराया जा रहा है। ये ना समझना कि हम नेकी कर लेंगे तो हाय, हम जैसे हम लोग बोलते हैं आजकल तो नेकी का जमाना ही नहीं है जी, मतलब क्या होता है हमारा कि नेकी करके क्या फायदा, आजकल कोई फायदा नहीं नेकी करके, तो करनी ही नहीं चाहिए, कोई नेकी का जमाना नहीं। अल्लाह ताला तो उलट फरमा रहे हैं, इन्ना कज़ालिका नजज़िल मोहसिनीन। अरे अगर तुम दुनिया से चाहोगे कि ये तुम्हें कोई बदला देने, तो हो सकता है कुछ भी ना मिले, लेकिन अल्लाह जरूर कदरदानी करता है, जो एहसान करता है, जो मोहसिनीन के लेवल पे होके काम करता है, जो नेकी करने वाला है, उसकी नेकी जाया नहीं जाती। इसलिए ये कभी ना कहो आजकल तो नेकी का जमाना नहीं, नेकी का हमेशा जमाना है। कयामत भी आने लगे ना, किसी को पता चल जाए कयामत आने वाली है, तो तब भी हदीस में आता है कि कोई नेकी करनी है तो कर लो उसी वक्त ही, कोई पौधा किसी ने लगाना है तो लगा दो, हालांकि पता है कि कल को तो कयामत आ जानी, फिर भी नेकी करो। नेकी का कोई वो नहीं है कि फलां मौसम आएगा तो मैं नेकी करूंगी, कदरदानी हुआ करेगी नेकियों की तो फिर मैं करूंगी, फिर तो आपने इंसानों से ही चाह ली नेकी की कदरदानी। आप ये कहें कि अल्लाह है ना कदरदान, वो तो देख रहा है ना मेरी नेकी को, तो मैं उसकी खातिर कर रही हूँ, वो जरूर इसका बदला देगा। कभी डिसहार्ट ना हो, ये शैतान ना डिसहार्ट करता है इंसान को, लो तुमने ऐसा किया था उसके साथ, तुम्हें क्या मिल गया, खा ली ना तुमने मुंह की, लो क्या फायदा उसने दिया तुम्हें, लो आगे से तुमने सुन ली ना ये बात, कोई फायदा नहीं है, आइंदा से नेकी से बाज रहो, ऐसी नेकियां हम नहीं करते। ये शैतान के दिए हुए वसवसे हैं, इनमें ना आए। अल्लाह ताला फरमाते हैं इस तरह हम जजा देते हैं मोहसिनीन को, देखो हम कितना प्यारा बदला देते हैं। इन्नहुमा मिन इबादिनल मुमिनीन, बेशक वो दोनों भी हमारे मोमिन बंदों में से थे। कौन? मूसा और हारून अलैहिस्सलाम। और ये भी बार बार ये बात आ रही है, ईमान से, जो ईमान है ना इसी से नेकियां कबूल होती हैं, ये ईमान है यही जिंदगी बदलता है।
اور جب کسی کے اندر ایمان ہوتا ہے خالص اللہ کے اوپر ایمان, پھر وہ کسی اور کی خاطر نہیں کام کرتا, پھر ریاکاری نہیں ہوتی, پھر وہ تعریف نہیں چاہتا, پھر وہ اللہ کی خاطر کرتا ہے. اللہ پہ جو ایمان ہے, اللہ تعالیٰ ہمارے اندر خالص ایمان کر دے, اللہ ہمیں قلب سلیم عطا فرمائے, اللہ تعالیٰ ہمیں جو جن محسنین کی ہم یہاں پہ خصوصیات پڑھ رہے ہیں, اللہ محسنین کی صف میں ہمیں بھی شامل فرما دے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. پیارے لوگوں کی پیاری باتیں پڑھ کے دل کتنا خوش ہو جاتا ہے نا. الحمدللہ اللہ تعالیٰ ہمارے تو کام ایسے نہیں ہیں, اللہ تعالیٰ ہم سے کروا لے ایسے کام جس سے ہمارا بھی ذکر خیر دنیا میں باقی رہے. بعض دفعہ اللہ تعالیٰ ہمیں موقع دیتا ہے, ہم ہی موقع نہیں دیکھ پاتے, اللہ تعالیٰ ہمیں وہ نظر بھی عطا فرمائے. تلاوت سنیں.
وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ ونجيناه وأهله من الكرب العظيم وجعلنا ذريته هم الباقين وتركنا عليه في الآخرين سلام على نوح في العالمين إنا كذلك نجزي المحسنين إنه من عبادنا المؤمنين ثم أغرقنا الآخرين وإن من شيعته لإبراهيم إذ جاء ربه بقلب سليم إذ قال لأبيه وقومه ماذا تعبدون أئفكا آلهة دون الله تريدون فما ظنكم برب العالمين فنظر نظرة في النجوم فقال إني سقيم فتولوا عنه مدبرين فراغ إلى آلهتهم فقال ألا تأكلون ما لكم لا تنطقون فراغ عليهم ضربا باليمين فأقبلوا إليه يزفون قال أتعبدون ما تنحتون والله خلقكم وما تعملون قالوا ابنوا له بنيانا فألقوه في الجحيم فأرادوا به كيدا فجعلناهم الأسفلين وقال إني ذاهب إلى ربي سيهدين رب هب لي من الصالحين فبشرناه بغلام حليم فلما بلغ معه السعي قال يا بني إني أرى في المنام أني أذبحك فانظر ماذا ترى قال يا أبت افعل ما تؤمر ستجدني إن شاء الله من الصابرين فلما أسلما وتله للجبين وناديناه أن يا إبراهيم قد صدقت الرؤيا إنا كذلك نجزي المحسنين إن هذا لهو البلاء المبين وفديناه بذبح عظيم وتركنا عليه في الآخرين سلام على إبراهيم كذلك نجزي المحسنين إنه من عبادنا المؤمنين وبشرناه بإسحاق نبيا من الصالحين وباركنا عليه وعلى إسحاق ومن ذريتهما محسن وظالم لنفسه مبين ولقد مننا على موسى وهارون ونجيناهما وقومهما من الكرب العظيم ونصرناهم فكانوا هم الغالبين وآتيناهما الكتاب المستبين وهديناهما الصراط المستقيم وتركنا عليهما في الآخرين سلام على موسى وهارون إنا كذلك نجزي المحسنين إنهما من عبادنا المؤمنين